حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب نبر اللہ مرقدہ فرماتے تھے کہ حضرت کے شیخ اپنے شیخ کا نام لے کر کہ میرے شیخ حضرت مولانا شاہ عبد الغنی صاحب پھول پوری رحمت اللہ علیہ فرمایا کرتے تھے کہ قرآن کریم اللہ تعالی کا اپنے بندوں کے نام 30 پارے کا خط ہے، کیونکہ فرماتے تھے کہ جس طرح سے جب بچہ پردیس میں جاتا ہے تو ابا اس کو سمجھاتا ہے یہ کرو یہ نہ کرو، ایسے کرو ایسے نہ کرو، ایسے حالات پیدا ہو جائے تو ایسے کرنا، یہ ہو جائے تو یوں کرنا، اور یہ کام کرنا یہ کام کو اس کام کو نہ کرنا۔ تو باپ ابا جو ہے اپنے بچے کو سمجھاتا ہے، اسی طرح سے ربا نے ہمارے سمجھانے کا انتظام کیا اور ہمیں قرآن کریم ہدایت کی شکل میں اور رہبری کی شکل میں یہ خط ہمیں اللہ تعالی نے اپنے کرم سے عطا فرمایا۔ یہ جو آیت میں نے تلاوت کی ہے، اس آیت کے اندر اللہ تعالی نے فلاح یافتہ لوگوں کی کچھ صفت کو بیان کیا۔ میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ امام نووی رحمت اللہ علیہ نے فرمایا لیس فی کلام العربی لغۃ کمثل الفلاح، کہ عرب کے کلام کے اندر فلاح جیسی لغت نہیں ہے۔ فلاح کیا ہے؟ مفلحون معنی ہے، معنی میں فلاح کے معنی کامیابی کے ہیں، اور یہ کامیابی وہ ہے جو صرف دنیا نہیں بلکہ آخرت کی بھی کامیابی ہے، کیونکہ ہم صرف اس دنیا کے باشندے نہیں ہیں اور اس دنیا میں صرف ہم کھانے پینے کے لیے نہیں آئے ہیں اور رہنے سہنے کے اچھے سے اچھا لباس پہن لیا اس کام کے لیے نہیں آئے، بلکہ ہماری جو اصل زندگی ہے وہ اس کے بعد شروع ہونی ہے۔ اس لیے بتا دیا کہ دنیا اور آخرت کی جو کامیابی ہے اس کو فلاح کہتے ہیں، اور اللہ تعالی نے اس فلاح کے لیے ہمیں بنیادی باتیں سمجھائیے، اصول سمجھائے ہیں کہ جس سے بندہ اس فلاح والی کامیابی کو اور فلاح والی زندگی کو حاصل کر لے۔ لہذا اس آیت کے اندر جو آیت میں نے تلاوت کی، اس آیت کے اندر بھی اللہ رب العزت نے فلاح کا راستہ بتایا، کامیابی کا راستہ بتایا۔ فرماتے ہیں جو لوگ، اب وہ کامیابی کیا چیز ہے، جو لوگ ایسے رسول نبی امتی کا اتباع کرتے ہیں جن کو وہ اپنے پاس تورات اور انجیل میں لکھا ہوا پاتے ہیں۔ چونکہ موسیٰ علیہ السلام کا ذکر پہلے ہو رہا تھا تو موسیٰ علیہ السلام کے ذکر کے درمیان میں اللہ تعالی نے اس کو ذکر فرمایا اور سمجھایا کہ اب گویا کہ یہ سمجھا دیا کہ جو تمہارے رسول ہیں یہ رسول ایسے نہیں ہیں، بلکہ اس رسول کی نشانیاں ہم نے پہلی امتوں کو بھی بتا دی تھی، بلکہ صرف رسول تو کیا، تمہارے پیارے نبی تو کیا، تمہارے نبی کے جو ساتھی ہیں ان ساتھیوں کی نشانیاں بھی ہم نے پہلی امتوں کی جو کتابیں ہیں تورات اور انجیل ہے اس کے اندر ہم نے بتا دی تھی۔ ذالک مثلہم فی التوراتی و مثلہم فی الانجیل، اس کے اندر بھی ہم نے تم صرف تمہارے نبی نہیں بلکہ تمہارے نبی کے ساتھیوں کی بھی نشانیاں بتا دی تھی۔ اس لیے میرے شیخ رحمت اللہ علیہ فرماتے تھے، فرماتے ہیں تو یہ جو صحابہ ہے نا، یہ صحابہ ایسے نہیں ہیں کہ تو آ جا تو آ جا تو آ جا چل بھائی آئے اور صحابی بن گئے، فرمایا ایسے نہیں، یہ منتخب چنیدہ اور ہمارے ملک کی زبان میں کہتے ہیں سلیکٹڈ لوگ تھے۔ جن کو اللہ تعالیٰ نے منتخب کیا. اور ایک بات فرمائی, فرمایا دیکھو جب بیٹا کہیں جاتا ہے تو باپ اس کے لیے رفیق کا اور سفر کا انتخاب کرتا ہے کہ دیکھو بھائی تم فلاں کے ساتھ جانا. اس لیے بیٹا کسی کے ساتھ جانے کی اجازت مانگتا ہے, باپ اس کو اجازت نہیں دیتا. وہ دیکھتا ہے کہ مجھے کس کو کس کے ساتھ جانے کی اجازت دینی ہے اور کس کو نہیں دینی ہے. اس لیے کبھی بیٹا اجازت مانگتا ہے تو اس کو اجازت مل جاتی ہے اور کبھی اس کو اجازت نہیں ملتی ہے, کیونکہ وہ اس کے رفیق کو دیکھتا ہے. تو میرے پیارے شیخ اور مرشد حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ فرماتے ہیں, اسی طرح اللہ تعالیٰ نے اپنے پیارے کو, اپنے محبوب کو جب اس دنیا میں بھیجا تو ان کے لیے رفقا کا, اصحاب کا انتخاب فرمایا کہ یہ تمہارے رفیق ہوں گے, یہ تمہارے اصحاب ہوں گے, اور ایک ایک کو چن چن کے. اس لیے نبی صلی اللہ علیہ وسلم نے فرمایا, اصحابی کا نجوم بأیہ مقتدیتم اہتدیتم, کہ میرے صحابی مثل ستاروں کے ہیں, جس کی بھی تم اقتدا کرو گے ہدایت پا جاؤ گے. لہذا اس لیے فرمایا کہ جو اس رسول نبی امی کا, یہاں پر ایک نقطہ حضرت مفتی شفیع صاحب رحمت اللہ علیہ نے فرمایا کہ رسول اور نبی کہنا کافی تھا کہ بھئی رسول ہے جن کو کتاب بھی عطا فرمائی اور وہ ہمارے نبی بھی ہیں, ہمارے سفیر ہیں, ہماری محبت اور رحمت کا پیغام امت کو اور دنیا والوں کو پہنچانے والے ہیں. اس کے ساتھ اللہ تعالیٰ نے ایک لفظ کا اور اضافہ فرمایا, امی. امی کہتے ہیں جو پڑھا لکھا نہ ہو, امی اس کو کہتے ہیں جو پڑھا لکھا نہ ہو. اس لیے اہل عرب کو امیین کہا کیونکہ وہ پڑھے لکھے نہیں تھے, نہ خاندہ تھے, جس کو آج کل کی زبان میں کہتے ہیں الٹریٹ تھے, لٹریسی لیول ان کا بہت کم تھا. آپ تصور کریں نبی صلی اللہ علیہ وسلم کے زمانے میں کل تقریباً 17 آدمی پڑھے لکھے. تو عرب قوم کو بھی امیین فرمایا, اور یہاں پر نبی کے لیے بھی امی کا لفظ ذکر کیا. اب آپ مجھے بتائیے کہ پڑھا لکھا ہونا یہ تو کمال کی بات ہے, اور امی کہلانا یہ تو صفت نہیں ہے, کمال کی چیز نہیں ہے. لیکن اللہ تعالیٰ نے اپنے رسول کو, اپنے نبی کو امی فرمایا کہ الذین یتبعون الرسول النبی الامی, کہ اس رسول کی اتباع کرو جو نبی بھی ہے امی بھی ہے. تو اب آپ بتائیے جب ایک امی کی بات آئی تو کیسے ہم اس کو مانیں. تو میرے پیارے دوستو, یہ نبی صلی اللہ علیہ وسلم کا کمال ہے. یہاں پر یہ صفت حالانکہ ذم کے طور پر استعمال ہوتی ہے, لیکن اس صفت کو بطور مدح کے استعمال کیا. جیسے قرآن کریم میں اللہ تعالی نے فرمایا, حریص علیکم, نبی صلی اللہ علیہ وسلم کے لیے فرمایا حریص علیکم, یہ ہمارے جو نبی ہے نا یہ تم پر لالچی ہیں. اب آپ مجھے بتائیے, لالچ کا لفظ تعریف کے لیے استعمال ہوتا ہے یا برائی کے لیے؟ لالچ کا جو لفظ ہے حرص, یہ تو برائی کے لیے استعمال ہوتا ہے, ذم کے لیے, نہ کہ مدح کے لیے. لیکن یہاں اللہ تعالی نے حریص کا جو لفظ ہے بطور مدح کے استعمال کیا. لہذا اس لیے اس کی تفسیر جو کی, حریص علیکم, یعنی حریص علیکم کا مطلب یہ نہیں کہ حریص علی مالکم, کیونکہ ہم جب کسی سے کوئی مطلب رکھتے ہیں تو ضرور اس میں مال مقصود ہوتا ہے, اور اگر مال آتا ہے اس میں تو پھر وہ حرص ذم بن جاتی ہے. لیکن میرے شیخ رحمت اللہ علیہ فرماتے ہیں, علامہ علوسی سید محمود بغدادی رحمت اللہ یہاں ترجمہ حریص علیکم کا کیا, حریص علی ایمانکم و صلاح شانکم, یہ تمہارے ایمان پر لالچی ہے. کہ تم مومن نہیں ہو تو تم ایمان لے کر آؤ, اور اگر تم مومن ہو تو تمہارے ایمان میں ترقی ہو جائے. और तुम्हारे अहवाल की इस्लाह हो जाए, इल्मी अमली और अखलाकी तौर पर तुम बुलंद मर्तबा हासिल कर लो, इस बात पर वो तुम पर लालची है। अब आप तसव्वुर कीजिए, सोचिए जरा इसको, हरीस का लफ्ज कितना बुरा लफ्ज है, बतौर जम के इस्तेमाल होता है और अच्छाई के तौर पर इस्तेमाल नहीं होता, लेकिन अल्लाह ताला ने उस लफ्ज को यहां पर जम के लफ्ज को मदह के लिए इस्तेमाल फरमाया। ऐसे यहां पर उम्मी का लफ्ज बतौर मदह के इस्तेमाल फरमाया कि तसव्वुर करो कि एक शख्स जिसने मकतब का मुंह ना देखा हो, किसी के सामने जानू तलम्मुज न तह किया हो, उस शख्स की जबान से जो कलिमात जो अनवारात फूट रहे हैं, सारे अरब वाले आजिज हो गए, और कयामत तक की इंसानियत उसके मुबारक तालीमात कलिमात और मुबारक शरीयत से इस्तेफादा कर रही है और करती रहेगी। इसलिए यहां उम्मी का जो लफ्ज है यह बतौर मदह के है कि कुर्बान जाओ कि ऐसा है कि जिसने मकतब का मुंह नहीं देखा और उसकी जबान से कैसी कैसी अनवारात और कैसी कैसी बातें निकल रही है कि जो तुम्हारी दुनिया और आखरत की फलाह और कामयाबी का जरिया है। सुभान अल्लाह। और अब रही बात कि इनके मुताल्लिक यजीदूना फरमाया कि यजीदूनहु मक्तूबन इंदहुम फित तौराती वल इंजील। हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि यहां पे लिखा है कि हजरत ने फरमाया कि देखो अल्लाह ने फरमाया यजीदूनहु कि तुम उनको मौजूद पाओगे, ये नहीं क्या कि उनके हालात होंगे। क्यों? नबी सल्लल्लाहु अलैहि वसल्लम के इसलिए ये फरमा दिया कि नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए तक का जिक्र है, आपके अहवाल आपके अखलाक और यहां तक कि आपके हुलिये मुबारक का भी जिक्र है। ये कुरान, ये अल्लाह ताला ने इंजील के अंदर ईसाइयों की किताब, हजरत ईसा अलैहिस्सलाम की किताब और हजरत मूसा अलैहिस्सलाम की तौरात के अंदर भी इसको जिक्र किया। हजरत ने फिर इस पर कुछ वाकयात लिखे कि दलाइल नुबुव्वा में इमाम बहकी रहमतुल्लाह अलैह ने नकल किया है कि हजरत अनस रज़ियल्लाहु ताला अन्हु फरमाते हैं कि एक यहूदी लड़का नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत किया करता था, वो बीमार हो गया तो नबी सल्लल्लाहु अलैहि वसल्लम उसकी आयादत को तशरीफ ले गए, तो देखा उसका जो बाप है यहूदी वो अपने बेटे के सर पर खड़ा तौरात पढ़ रहा है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उससे दरिया फरमाया कि मैं तुझे ए यहूदी मैं तुझे खुदा की कसम देता हूं कि जिसने मूसा अलैहिस्सलाम पर तौरात नाजिल फरमाई है, क्या तू तौरात में मेरे हालात और सिफात और मेरे जहूर का बयान पाता है, यानी ये बातें तू इसके अंदर मौजूद पाता है? तो यहूदी ने इंकार कर दिया। तो उसका बेटा जो कि बीमार था फौरन बोला, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये गलत कहता है, हम तौरात में आपका जिक्र और आपकी सिफात पाते हैं। और फिर उसने कहा कि मैं शहादत देता हूं कि अल्लाह के सिवा कोई माबूद नहीं और आप अल्लाह ताला के रसूल हैं। फिर आपने सहाबा से फरमाया ये मुसलमान है, इसको इसके बाप के हवाले न करना, बल्कि इसकी तजहीज और तकफीन मुसलमानों के तरीके पर करना। एक और लिखा है कि हजरत अली रज़ियल्लाहु अन्हु फरमाते हैं कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के जिम्मे एक यहूदी का कर्ज था, उसने अपने कर्ज का तकाजा किया, आपने फरमाया इस वक्त मेरे पास कुछ नहीं है, मोहलत दो। यहूदी ने शिद्दत के साथ तलब किया और कहा कि मैं आपको उस वक्त तक न छोड़ूंगा जब तक कर्ज अदा ना कर दे। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया तुम्हें इख्तियार है, मैं तुम्हारे पास बैठ जाऊं। सल्लल्लाहु अलैहि वसल्लम उसी जगह बैठ गए, जोहर असर मगरिब और इशा, यहां तक के अगले रोज सुबह की नमाज भी वहीं अदा फरमाई और आप वहीं तशरीफ। सहाबा इकराम रिजवानुल्लाह अलैहिम अजमईन जिनको नबी सबसे बला की मोहब्बत थी, ये माजरा देखकर रंजीदा हो गए और गजबनाक भी हुए, यानी गुस्सा आया, और वो आहिस्ता आहिस्ता डरा भी रहे थे, धमकी भी दे रहे थे कि कुछ बोलें, उसको व्हाट्सएप करें कि देखो ऐसा मत करो। सल्लम ने इस बात को देख लिया, अंदाजा हो गया, तो आपने सहाबा से पूछा ये क्या करते हो? उन्होंने अर्ज किया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम इसको कैसे बर्दाश्त करें कि एक यहूदी आपको कैद करे? तो आपने फरमाया, मुझे मेरे रब ने मना फरमाया कि किसी मुआहिद वगैरह पर जुल्म करूं। मुआहिद को समझने के लिए अकलियत समझ लीजिए कि किसी मुआहिद पर जुल्म करूं। यहूदी ये सब मुआजरा देख भी रहा था और सुन भी रहा था। जब मुआहिद की बात चली, अकलियत की बात चली, तो मेरे जिम्मे वो सवाल का जवाब बाकी है कि जिसमें कहते हैं कि किसी जिम्मी को, किसी मुआहिद को या किसी अकलियत वाले को कैसे सजाए मौत पाकिस्तान के अंदर दी जा सकती है। ये सवाल, इसका जवाब अभी मेरे जिम्मे बाकी है। मौके पर इंशाअल्लाह ताला इस पर भी कुछ अल्लाह ताला अच्छे मुफीद मजामीन अता फरमा दे। बहरहाल ये सवाल बाद में, अभी कुछ बहरहाल तो यहूदी ये सब माजरा देख भी रहा था और सुन भी रहा था। सहाबा के तर्ज अमल को और नबी सल्लल्लाहु अलैहि वसल्लम के अखलाके करीमाना रफिया को, बुलंद अखलाक को। सुबह हुई तो यहूदी ने कहा, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्नक रसूलुल्लाह, और गवाही दी और कहा कि, और मुशर्रफ बे इस्लाम होकर उसने कहा, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैंने अपना आधा माल अल्लाह के रास्ते में दे दिया और कसम है खुदा ताला की, मैंने इस वक्त जो कुछ भी किया, यानी कल जोहर से लेकर सुबह फजर की नमाज तक जो मैंने आपके साथ बर्ताव और मामला किया, उसकी वजह यह थी कि उसकी वजह यह थी, खुदा की कसम कि मैं सिर्फ आपका इम्तिहान करना चाहता था, क्योंकि हमारे तौरात में जो आपकी सिफात बताई गई है, आया वो सही तौर पर मौजूद भी है कि नहीं। लगा फरमाया कि उस यहूदी ने कहा, जो अब मुसलमान हो गया, उसने कहा कि मैंने ये पढ़ा कि मोहम्मद बिन अब्दुल्लाह, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बिन अब्दुल्लाह, उनकी विलादत मक्के में होगी और हिजरत तैबा की तरफ, और मुल्क उनका शाम होगा। न वो सख्त मिजाज होंगे, न सख्त बात करने वाले, न बाजारों में शोर करने वाले, फोहश और बेहयाई से दूर होंगे। एक और वाकया नकल किया है, काब अहबार से नकल किया है कि आप सल्लल्लाहु अलैहि वसल्लम के मुतालिक लिखा हुआ है तौरात के अंदर कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल और मुंतखब बंदे हैं, न सख्त मिजाज हैं, न बेहुदा गो, न बाजारों में शोर करने वाले। देखिए, इसे बाजारों के जाने का इंकार नहीं आया, शोर करने को मना किया। इसलिए जब बात भी गुफ्तगु भी करे तो आहिस्ता आवाज में करे। अलबत्ता बयान के अंदर अगर आवाज बुलंद हो जाए तो इसमें मुजायका नहीं, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम वैसे तो ऐसा गुफ्तगू फरमाते थे, लेकिन जब खिताब फरमाते थे तो आपकी आवाज बुलंद हो जाती थी। तो लादा बाजारों में, ना बाजारों में शोर करने वाले, बदी का बदला बदी से नहीं देते, यानी बुराई का बदला बुराई से नहीं देते, बल्कि मुआफ फरमा देते हैं, दरगुजर करते हैं, और विलादत आपकी मक्के में और हिजरत तैयबा में होगी, मुल्क आपका शाम होगा, और उम्मत आपकी हम्मादीन होगी। हम्मादीन से क्या मुराद है? यानी राहत और कुल्फत, आसानी हो या कोई तकलीफ हो, दोनों हालत में अल्लाह ताला की हम और अल्लाह की सना बयान करेगी। हर हाल में अल्लाहुम्मा लकल हम्दु वलकल शुक्र कहेगी। हर बुलंदी पर चढ़ने के वक्त वो तकबीर कहेगी, जैसे हमें सुन्नत सुनाई है, सिखाई गई है, ऊपर चढ़ो तो कहो अल्लाहु अकबर, और वो आफताब के सायों पर नजर रखेगी। क्या मतलब? कि उसके जरिए से औकात का पता चलाकर जमाज नमाज पढ़ने का एहतमाम कर सके। फजर है, जोहर है, मुख्तलिफ जो नमाजें, चूंकि इसका सूरज के साथ ताल्लुक है, लिहाजा उसको देखकर वो नमाज पढ़ेगी, और अपने निचले बदन पर तहबंद इस्तेमाल करेंगे, और अपने हाथ पांव को वुजू के जरिए पाक साफ रखेंगे। उनका आजान देने वाला फिजा में आवाज बुलंद करेगा। जिहाद में उनकी सफे ऐसी होंगी जैसे जमात की नमाज में होती हैं, और रात को उनकी तिलावत और जिक्र की आवाजें इस तरह गूंजेंगी जैसे शहद की मक्खियों का शोर होता है। सुभान अल्लाह। और जिक्र किया कि फरमाते कि मैंने इंजील के अंदर, हजरत सहल फरमाते कि मैंने इंजील के अंदर खुद हजरत सल्लल्लाहु अलैहि वसल्लम के ये सिफात पढ़ी, वो ना पस्ता कदोंगे, پستہ قد یعنی چھوٹا قد ہونا, اور نہ بہت دراز قد, ایسے لمبے کہ عجیب وہ لمبا پن بھی عجیب لگتا ہے, یعنی پتا چلا درمیانہ معاملہ, کہ جو بھلا معلوم ہوتا ہے اور جمال اس کے اندر معلوم ہوتا ہے. سبحان اللہ. سفید رنگ دو زلفوں والے ہوں گے, ان کے دونوں شانوں کے درمیان ایک مہر نبوت ہوگی اور صدقہ قبول نہ کریں گے. حمار یعنی گدھا جس کو کہتے ہیں, حمار اور اونٹ پر سوار ہوں گے, بکریوں کا دودھ خود دوہ لیا کریں گے, پیوند زدہ کرتا استعمال فرماویں گے. یعنی کیا مطلب, اگر کرتا پھٹ جائے تو میرے پیارے دوستو اس کو سی کر پھر پہن لیں, ایسا نہ کریں کہ جناب ہماری تو ناشان کے خلاف ہے. تو یہ اس لیے کہا کہ ایسا ہو کہ کپڑا پھٹا اس کو سی لیا ماشاءاللہ, جیسے ہمارے ہاں الحمدللہ مسلمانوں کا دستور ہے. اور جو ایسا کرتا ہے وہ تکبر سے بری ہوتا ہے, وہ اسماعیل علیہ السلام کی ذریت میں ہوں گے اور ان کا نام احمد ہوگا. سبحان اللہ. اور حضرت واہب بن منبع یہ بڑے علماء میں گزرے ہیں اور ان کو پرانی کتابوں کا بھی علم تھا. وہ فرماتے ہیں کہ اللہ تعالی نے زبور میں جو حضرت داؤد علیہ السلام کی طرف وحی فرمائی, اے داؤد آپ کے بعد ایک نبی آئیں گے جن کا نام احمد ہوگا, میں ان پر کبھی ناراض نہ ہوں گا اور وہ کبھی میری نافرمانی نہ کریں گے, اور میں نے ان کے لیے سب اگلی پچھلی خطائیں معاف کر دی, ان کی امت امت مرحومہ ہے یعنی اس پر رحمت نازل ہوگی, اور میں نے ان کو وہ نوافل دیے ہیں جو انبیاء کو عطا کی تھی, اور ان پر وہ فرائض عائد کیے ہیں جو پچھلی انبیاء پر لازم کیے گئے تھے, یہاں تک کہ وہ محشر میں میرے سامنے اس حالت میں آئیں گے کہ ان کا نور انبیاء علیہ السلام کے نور کی مانند ہوگا. اے داؤد میں نے محمد صلی اللہ علیہ وسلم اور ان کی امت کو تمام امتوں پر فضیلت دی ہے, میں نے ان کو 6 چیزیں خصوصی طور پر عطا کی جو دوسری امتوں کو نہیں دی. اول یہ کہ خطا, یہ اب یہ نبی صلی اللہ علیہ وسلم کی امت کو خاص خطا اور نسیان, اس پر ان کو عذاب نہ ہوگا, جو گناہ ان سے بغیر قصد کے ساتھ صادر ہو جائیں اگر وہ اس کی مغفرت مجھ سے طلب کریں تو میں معاف کر دوں گا, اور جو مال وہ اللہ کے راہ میں بطیب خاطر یعنی خوشی سے خرچ کریں گے تو میں دنیا ہی میں ان کو اس سے بہت زیادہ دوں گا, اور جب ان پر کوئی مصیبت پڑے اور وہ انا للہ و انا الیہ راجعون کہے تو میں ان پر اس مصیبت کو صلات و رحمت اور جنت کی طرف ہدایت بنا دوں گا, وہ جو دعا کریں گے میں قبول کروں گا, کبھی اس طرح کے جو مانگا ہے وہی دے دوں, کبھی اس طرح کے اس دعا کو ان کی آخرت کا سامان بنا دوں. سبحان اللہ. یہ تو نبی صلی اللہ علیہ وسلم کے صدقے میں آپ کی امت کو نعمتیں مل رہی ہیں, یہ جو نعمتوں کا ذکر ہوا یہ آپ صلی اللہ علیہ وسلم کے صدقے میں مل رہی ہیں, تو خود آپ صلی اللہ علیہ وسلم کی مبارک شان اور اعلی شان کیا ہوگی میرے پیارے دوستو کہ آپ کے صدقے میں. بہرحال اس طرح کی احادیث مبارکہ بہت ذکر کی ہے. تو نبی صلی اللہ علیہ وسلم کی یہ بات کہ آپ کا تذکرہ جو تورات اور انجیل کے اندر بھی موجود تھا. آگے کیا فرمایا, یأمرہم بالمعروف, ان کی خاص بات یہ ہے کہ امر یعنی نیک کاموں کا حکم دینے والے ہیں, اور وہ ینہاؤم عن المنکر اور برائی سے روکنے والے ہیں, یہ ان کی خاص بات ہے. لہذا اسی لیے آپ صلی اللہ علیہ وسلم کے غلام علماء کے ذمے یہ بات عائد ہوتی ہے کہ وہ کسی اچھی بات کو بتائیں سکھائیں سمجھائیں. البتہ میرے شیخ اور مرشد رحمت اللہ علیہ فرماتے تھے نصیحت کرنے کا ایک اصول یہ ہے, فرماتے ہیں کہ الفاظ کا انتخاب. اب آپ اس سے تصور کیجئے نبی صلی اللہ علیہ وسلم جس قوم پر مبعوث کیے گئے, عرب قوم پر جاہل اجڑ جس کی جہالت اور سخت دلی کا یہ حال کہ چھوٹی چھوٹی بچیوں کو زندہ درگور کر دیں, زندہ دفن کر دینا قبر کے اندر, جن کی سخت دلی کا یہ حال. لیکن آپ صلی اللہ علیہ وسلم کے اخلاق رفیعہ نے, جیسے یہودی کا بھی ابھی ذکر ہوا کہ آپ صلی اللہ علیہ وسلم کے بلند اخلاق نے ان پتھر دل لوگوں کے دلوں کو بھی موم کی طرح بنا دیا. اور آپ سے دیکھیں حدیث شریف میں ایک واقعہ آتا ہے, ایک بدوی آیا اور مسجد نبوی میں پیشاب کرنے لگا. میرے شیخ رحمت اللہ علیہ واقعہ سناتے تھے. اب صحابہ نے جب یہ دیکھا تو صحابہ دوڑے اس کو منع کرنے کے لیے. قربان جائیے سرور عالم صلی اللہ علیہ وسلم کی نفسیات پر, ماہر نفسیات تھے. آپ صلی اللہ علیہ وسلم نے فرمایا ٹھہر جاؤ. اس بدوی دیہاتی نے پیشاب کر لیا, آپ سوچے مسجد کے اندر. آپ نے اس کو بلایا, اس کو سمجھایا کہ دیکھو یہ مسجد پاک جگہ ہے, یہ اللہ تعالی کے ذکر کی جگہ ہے, یہاں پر عبادت کی جاتی ہے, استنجا یہاں پر نہیں کیا جاتا. اس کو سمجھا دیا. صحابہ سے فرمایا کہ جہاں پر اس نے پیشاب کیا ہے وہاں پر تم پانی ڈال دو. میرے شیخ رحمت اللہ علیہ فرماتے ہیں, علماء نے یہاں عجیب بات فرمائی, فرمایا دیکھو نبی صلی اللہ علیہ وسلم کے اس طرز میں کتنی بڑی تعلیم ہے. اگر صحابہ دوڑتے اس کو منع کرتے تو دو باتیں ہوتی, یا تو وہ حبسے باول کرتا, باول کہتے ہیں پیشاب کو, یعنی پیشاب کو روک لیتا. پیشاب کا روکنا طبی طور پر مضر ہے, پیشاب کا روکنا طبی طور پر مضر ہے, اس سے مثانے میں ورم آتا ہے. اس لیے جب پیشاب کا تقاضا ہو تو چاہیے کہ اس تقاضے کو پورا کر لے. تو لہذا اگر وہ پیشاب کو روکتا اس کو نقصان ہوتا کہ وہ بیمار پڑتا. دوسری چیز کیا ہے, روکتا نہیں بھاگتا, کیونکہ صحابہ اس کے پیچھے دوڑے یہ آگے دوڑتا, نتیجہ یہ ہوتا کہ پوری مسجد کو سیراب کرتا اور ہر جگہ پیشاب پھیلتا. آپ صلی اللہ علیہ وسلم کے اس طرز نے اس کو وہی روک دیا, اس کو بیماری سے بچا لیا, گندگی کو پھیلنے سے بچا لیا, نجاست کو پھیلنے سے بچایا اور اس کو بیماری سے بچایا, اور ساتھ میں صحابہ کی تربیت بھی فرما دی اور اس بدوی کو بھی سمجھا دیا کہ دیکھو مسجد کے اندر پیشاب نہیں کیا کرتے, سبحان اللہ. اور وہ گندگی جو زیادہ پھیلتی اس کو سمیٹنا مشکل کام ہوتا, ایک آسان کام سمجھا دیا. دونوں طرح اس طرح سے ان اخلاق کے ساتھ نبی صلی اللہ علیہ وسلم نے اپنی نبوت اور ہدایت کی تعلیم کو عام فرمایا. اس لیے میرے شیخ فرماتے تھے الفاظ کا انتخاب کرنا ہوتا ہے. میرے مربی حضرت حکیم کلیم اللہ صاحب فرماتے ہیں دیکھو تبلیغ کے لیے تین چیزوں کی ضرورت ہے, مردم شناسی, حرف شناسی, موقع شناسی. مردم شناسی, پہلے بندے کو پہچانو تم کس سے بات کر رہے ہو. پہلے تو اپنے کو پہچانو کہ وزیر اعظم ہو ملک کے, کس انفاظ میں گفتگو کرتے ہو کہ میں یہ کر دوں گا میں وہ کر دوں گا. ذرا معاملہ دیکھو, ناموس رسالت کا معاملہ ہے, مسلمانوں کے جذبات دیکھو کہ جس کی خاطر وہ جان مال کسی کی پرواہ نہیں کرتے. ایک آدمی نماز نہیں پڑھے گا, ایک آدمی نماز نہیں پڑھے گا, داڑھی نہیں رکھے گا, لیکن اس کے باوجود نبی صلی اللہ علیہ وسلم کی جب عزت کا معاملہ آ جائے گا تو وہ پھر راجپال جیسے منحوس کو بھی ٹھکانے لگا کر غازی عالمدین کہلائے گا. کہ وہ کوئی ملا, کسی خانقاہ, کسی تبلیغ, کسی مدرسے کا تربیت یافتہ نہیں, لیکن اس کے باوجود اس کے گھٹی کے اندر جو ایمان اور اس ایمان کے ذریعے سے نبی صلی اللہ علیہ وسلم کی جو محبت پڑی ہوئی ہے, اس کو کسی ملا کی تقریر کی ضرورت نہیں ہے. یاد رکھنا, کوئی اس کو ملا یہ نہیں کہے گا کہ جا کے اس کی گردن اڑاؤ, کہ کسی ممبر پر بیٹھ کر کوئی یہ نہیں کہے گا. وہ جو ایمان اس کے اندر موجود ہے اس کی معمولی سی چنگاری بھی آگ لگا دینے کے لیے کافی ہے, اور کسی کو کہنے کی ضرورت نہیں ہے کہ ملا اس کو لے کے لگاؤ اور یہ کرو. نہیں میرے پیارے دوستو, یہ تو ایمان کا خود تقاضا ہے. لہذا اس لیے حکمرانوں کو بھی الفاظ اور لہجہ اور چیز سوچ سمجھ کر بولنا چاہیے. اور پھر جو اس بات کا عزم رکھتے ہوں کہ ہم پاکستان کو فلاحی ریاست بنائیں, تو فلاحی ریاست کے لیے, اس فلاحی ریاست کے لیے اس مدینہ پاک والے صلی اللہ علیہ وسلم کے اخلاق بھی دیکھیں कि कैसे, और सबसे अहम चीज है नफ्सियात का सींचना, याद रखना जब तक आप अपने कौम की नफ्सियात को नहीं समझेंगे, डंडे के जोर पे आप इनकी खोपड़ी तो हिला सकते हैं लेकिन मेरे प्यारे दोस्तों जूते के जोर पे इनके दिल से ईमान को और हुब्बे रसूल को नहीं निकाल सकते। लिहाजा नफ्सियात को समझना एक कौम की। अब आप तसव्वुर करें, अभी आपने हुकूमत मिली, हुकूमत मिलते ही आपने कादियानियत का मसला छेड़ दिया, अभी वो मसला ठंडा भी नहीं हुआ, तौहीने रिसालत और नामूसे रिसालत जैसा नाजुक तरीन मसला आपने छेड़ दिया, क्या मुसीबत आई हुई थी आपको डॉलरों की खातिर। सारा तो यही मसला है ना, क्योंकि डॉलर मिलेंगे मेरे प्यारे दोस्तों, वो डॉलर भी क्या समझते हैं कि अगर हम इस अपने नामूसे रिसालत के कानून को हटा भी दें, वो आपको थोड़ी देर के लिए लॉलीपॉप दे भी दें, तो वो अपना मतलब नहीं निकालेंगे, उनको आपसे कोई मतलब नहीं है, वो जब तक बोटी बोटी नोच ना ले चैन नहीं मिलेगा उनको। और याद रखना जब मुसलमान होने के नाते हमारा अकीदा यह है कि हमें रिस्क अल्लाह देगा, रिस्क अल्लाह के जिम्मे, तो मेरे प्यारे दोस्तों अब्दुल रज़ाक को खुश करने के बजाय उस रज़ाक को खुश करें। मईशत को सुधारने वाले भी वही हैं, और मईशत का दारोमदार, और हमारा जो मईशत का दारोमदार है वो अल्लाह ताला की इताअत और फरमाबरदारी पर है मेरे दोस्तों। अल्लाह ने खुद तकवा फरमाया, वयरज़ुकु मिन हैसु ला यहतसिब। इसलिए अमर बिल मारूफ के लिए पहली चीज की जरूरत है मरदूम शनासी। आप किससे बात कर रहे हैं? नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक उसूल सिखाया कि जब तुम लोगों से गुफ्तगू करो उसके मर्तबे के मुताबिक बात करो। लिहाजा फरमाते हैं, हजरत ने फरमाया, फरमाया देखो मूसा अलैहिस्सलाम को अल्लाह ताला ने क्या फरमाया, फिरौन के पास भेजा और क्या फरमाया, फकूला लहू, मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम दोनों भाई दोनों नबी, फकूला क्योंकि तस्निया का सीगा था, तो फरमाया फकूला लहू कौल लयीना, बादशाह है तुम उससे नरम गुफ्तगू करना। मूसा अलैहि सलाम को क्या फरमाया, बादशाह है नरम गुफ्तगू करना, नरम लहजे में बात करना। नबी यहां लगे डराते, कहा हम हैं पीछे करो बात तुम, लेकिन उधर अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम से फरमाया अपने रिश्तेदारों के लिए अब तबलीग करो, तौहीद को फैलाओ, फरमाया अंदर आशीरतक अल अक्रबीन, आप अपने अकरबा को अपने रिश्तेदारों को डराइए। क्यों? बराबर का मामला था, मुआशरती तौर पे चूंकि बराबर का मामला था इसलिए फरमाया अल्लाह ताला ने डराइए उनको, यानी आप भी मत डरिए उनको डराइए। और मूसा अलैहि सलाम से क्या फरमाया कि वो बादशाह है वक्त है नरम गुफ्तगू करना। सुभान अल्लाह। इसलिए तबलीग के लिए पहला उसूल है मरदूम शनासी, किससे बात कर रहे हो भाई। और फरमाया दूसरा उसूल यह है हर्फ शनासी, अल्फाज का इंतखाब, कैसे गुफ्तगू करनी है। अब ऐसे शख्स को वजीर बना दे जिसको बात करने की तमीज ना हो, जो अपोजिशन और सबको सबको ऐसा समझे कि अपने घर की मासी से बात कर रहा है, क्यों बीवी से तो ऐसे बात ये भी नहीं कर सकते, बीवी से तो नहीं कर सकते ना। चंद दिन की हुकूमत मिली और उस हुकूमत पे ऐसा उछलते फिर रहे हैं कि जनाब क्या अपने अल्फाज को कैसी, और अपने अल्फाज का इंतखाब करना चाहिए। और फिर मामला नाजुक है, मुसलमानों के जज्बात को देखे, बात अगर हुई है गलती हुई है उसको रफा दफा तरीके से किया जाता है, ना कि सीना ठोककर बदमाशी के जोर पे, क्योंकि ये तो कौम दीवानी है, ये मुल्लाओं से संभलने वाली कौम नहीं है। अगर तुमने नामूसे रिसालत को छेड़ दिया ये मुल्ला से संभलने वाली कौम नहीं है, ये मुल्ला के बगैर तुमसे भिड़ जाएगी, इसको किसी मुल्ला का इंतजार नहीं होगा कि तुम ये समझते हो कि मुल्ला इनको भड़काता है, ऐसा मामला नहीं है। वो जो चिंगारी وہ جو نبی صلی اللہ علیہ وسلم کی محبت دلوں میں ہے یہ خود ہی تمہیں آگ لگانے کے لیے کافی ہے. اس لیے بات کرو, غلطی ہو گئی ہے اقرار کرو اور اس کو درست کرو. دیکھو کتنی کشادہ دلی سے یہ میں بات کہہ رہا ہوں کہ غلطی ہوئی ہے آپ سے, آپ اس کو درست کیجئے, غلطی کو تسلیم کیجئے اور یہ اعلان کر دیجئے ٹھیک ہے جناب, ہم اس پر نظر ثانی کرتے ہیں, دوبارہ ہم اس کو دیکھتے ہیں, ہم سے جلد بازی میں ایک فیصلہ ہوا, اب ہم اس فیصلے کو درست کرنے کی طرف جاتے ہیں اور قوم کے جذبات کو ٹھنڈا کرے, پھر کوئی بات نہیں ہے, سارا کام ٹھیک ہو جائے گا. لیکن آپ اس کو کہیں کہ ہم حکومت کی ریٹ قائم کریں گے اور ڈنڈے کے زور پہ کریں گے, فوج اور حکومت ایک پیج پر ہے, تو یاد رکھنا اس دھمکیوں سے جو نا یہ دیوانے اور بھڑکیں گے. ایسی احمقانہ گفتگو سے احتیاط کرنی چاہیے. اپنے گھر کو اپنے ہاتھوں سے آگ نہ لگائے. آپ تصور کیجئے ہمارے دشمن بیرونی پہلے ہی کتنے موجود ہیں, ان کے کہنے پر بقول دشمن پیمانے دوستی شکستی, تم دشمن کے کہنے پر, بزرگ فرماتے ہیں کہ بی بی اس کے بریدی و باقی پیوستی. ارے ظالم یہ تو دیکھ کہ کس سے رشتہ جوڑ رہا ہے اور کس سے رشتہ توڑ رہا ہے, اپنوں سے رشتہ توڑ رہا ہے اور غیروں سے رشتہ جوڑ رہا ہے جو تمہارے کسی کام آنے کے نہیں ہے. بقول دشمن پیمانے دوست بھی شکستی, دشمن کے کہنے کے اوپر تم اپنے دوست سے کیے ہوئے وعدے کو توڑتے, اپنے گھر کو تم خدا آگ لگاتے. اس لیے دوسری چیز ہے حرف شناسی, کہ الفاظ کا انتخاب کرے کہ مجھے گفتگو کیا کرنی ہے, کس سے بات کرنی ہے. اس لیے آپ دیکھیے نکاح کا, کیونکہ نکاح والے ساتھی بھی آئے ہوئے, ایک نکاح کا بھی ہے, تو کیا کہتے ہیں دلہا کو کہتے ہیں, اگر وہ لا کہے, عورت کا تو مسئلہ یہ ہے کہ اس سے باپ نے اجازت لی, ولی نے اجازت لی, اس نے گردن ہی بھی ہلا دی, گردن بھی ہلا دی کافی ہے, اس کی طرف سے اجازت ہو گئی. لیکن اگر دلہا صرف گردن ہلا دے نا, کوئی ملا راضی نہیں ہوتا, کہتے بولو میں نے قبول کیا. وہ بےچارہ وارستگی میں پتہ کیا کہتا ہے, وارستگی اس پر اتنی تاری ہوتی ہے, خوشی کے مارے جذبات ایسے بے قابو ہوتے کہ کہتا ہے جی ہاں میں نے قبول کیا. ارے بھائی گردن نہ ہلا, صرف اپنی زبان سے کہہ دے, نہیں اتنی خوشی تاری ہوتی ہے کہ پہلے سے اطاعت اور فرما برداری سیکھ لیتا ہے اپنی بیوی کی, کہتا ہے جی ہاں میں نے قبول کیا. آپ نے دیکھا فرق کہ الفاظ بھی چاہیے. وہ کہتے ہیں کہ جی یہی الفاظ آپ کہیے کہ قبل تو, جی ہاں میں نے قبول کیا. بھلے آپ گردن نہ ہلائیے لیکن کیا کرے, دلہا کی خوشی بھی تو کوئی چیز ہوتی ہے نا. یعنی خوشی خوشی کہتا ہے کہ جی ہاں خوشی کو آگ لگا دی, خوشی خوشی ہم نے کہ ساتھ میں گردن بھی زور زور سے ہلا کے کہتا ہے کہ ہاں یہ زنجیر ہمیں قبول ہے. تو اس لیے دوسری چیز جو ہے وہ حرف شناسی ہے, الفاظ کا انتخاب, سبحان اللہ. اور تیسری چیز ہے موقع شناسی, کہ موقع کا انتخاب کیا جائے. آہ لوہا جب گرم ہوتا ہے نا پھر اس پر چوٹ لگائی جاتی ہے. لوہے کو گرم کرتے ہیں, لوہے کو گرم کرنے کے بعد اس پر چوٹ لگائی جاتی ہے. اگر ٹھنڈے لوہے پر چوٹ لگائی جائے یعنی ہتھوڑا مارا جائے پھر اس سے چنگاری اٹھتی ہے. پہلے لوہے کو گرم کیا جاتا ہے, گرم کرنے کے بعد اس پر پھر ہتھوڑا مارا جاتا ہے. لیکن ٹھنڈا ہونے سے پہلے, ٹھنڈا ہونے سے پہلے. تو بہرحال امر بالمعروف اور نہی عن المنکر یہ دو صفات ہیں نبی صلی اللہ علیہ وسلم کی جس کا ذکر کیا. آگے فرمایا یحل لہم الطیبات, جنہوں نے حلال چیزوں کو, پاکیزہ چیزوں کو تمہارے لیے حلال کیا, ویحرم علیہم الخبائث, اور ناپاک اور گندی چیزوں کو تمہارے لیے حرام کیا. یہاں پر ایک بات بڑی عجیب کی, کہ بنی اسرائیل کے اندر کتنی ایسی چیزیں تھیں یعنی پہلی قوموں پر جس کی اجازت نہیں تھی, اس کو اب اجازت دے دی. اس لیے آگے فرمایا کہ اللہ تعالیٰ تمہارے لیے آسانی کا معاملہ فرماتے ہیں, وَيَضَعُ عَنْهُمْ إِصْرَهُمْ وَالْأَغْلَالَ الَّتِي, कि अल्लाह ताला ने तुम्हारे ऊपर से मशक्कत को उठा लिया। इस वक्त जैसे वो दुआ है ना, रब्बना वला तुहम्मिल, रब्बना ला वला तहमिल अलैना इसरन, रब्बना वला तहमिल अलैना इसरन कमा हमलतहु अलल लदीना मिन कबलिना, कि या अल्लाह इसर कहते हैं उस बोझ को कि जिसको इंसान उठा ना सके। अल्लाहु अकबर। लिहाजा अल्लाह ताला ने दुआ सिखाई कि तुम हमसे दुआ मांगो कि ऐसी चीजें, ऐसे बोझ जिसको हम उठा ना सके, उसको हम पर से हटा दीजिए। यहां अल्लाह ताला ने फरमाया वयज़ाउ अनहुम इसरहुम, हमने ऐसे बोझ को तुम्हारे ऊपर से हटा लिया। सुभान अल्लाह। लिहाजा इसलिए कितनी ऐसी चीजें थी कि जो पहले शरीयत के अंदर मसलन जिक्र ये किया कि हलाल जानवर की जो चर्बी थी वो बनी इसराइल में खाने की इजाजत नहीं थी, हफ्ते के दिन शिकार करने की इजाजत नहीं थी, और उनकी जो बदकारी की सजा जो उस जमाने की थी वो सजाएं भी रफा कर दी गई थी। तो अल्लाह ताला ने हमारे लिए हर चीज को आसान फरमा दिया कि हलाल जानवर उसकी चर्बी भी तुम खा सकते हो। और फिर यह था कि उस जमाने के अंदर अगर कोई जिहाद करे और जिहाद करके माले गनीमत जो मिलता था वो माले गनीमत इस्तेमाल करने की इजाजत नहीं थी, बल्कि उसको रखो आग आएगी और वो माले गनीमत ले जाएगी। अल्लाह ताला ने हमारे प्यारे महबूब सरवर आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सदके में हम पर यह मामला फरमाया, आसानी फरमाई कि जिहाद के अंदर तुमको माले गनीमत मिले उसको तुम इस्तेमाल करो। उसके उसूल बता दिए कि तुम उसको इस्तेमाल करो। सुभान अल्लाह। आगे फरमाया फल्लदीन आमनू बिही, जो लोग उन पर ईमान लाए, जो लोग ईमान लाए हैं, अज़रूहू व नसरूहू, उनकी इज्जत करें और उनकी मदद करें, हमीयत हिमायत करें उनकी हिमायत। लिहाजा यहां पर हजरत ने मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि ये जो लफ्ज अज़रू हुआ है ये ताजीर से मुश्तक है, जिसके ताजीर के असली माना शफकत के हैं। इसलिए कहते हैं ना कि ताजीरात शरीयत की सजाओं में ताजीरात भी एक सजा होती है। एक सजा तो है, सजा तीन किस्म की है, हुदूद, हुदूद वो होते हैं कि जो किसी के माफ करने से माफ नहीं होते, अल्लाह ताला ने उसको रख दिया, जिसके बारे में अक्सर बात होती है, जैसे चोर की सजा है, जैसे जिना की सजा है, जैसे डाके वगैरह की सजा है, ये ऐसी सजाओं को हुदूद कहा जाता है। और बाज़ सजाएं होती है जिसको ताजीरात बोलते हैं। तो ताजीर के माने हज़रत फरमाते हैं असली माने शफकत के हैं। ये जो ताजीरात वाली सजाएं होती है ना, ये अल्लाह ताला ने बयान नहीं फरमाई, शरीयत ने इसको बयान नहीं फरमाया, बल्कि ये काजी के ऊपर छोड़ दिया कि तुम उसकी तरबियत के लिए शफकत के साथ ऐसा मामला करो कि वो अदब भी सीख जाए और आइंदा ये जुर्म का काम भी ना करे। ऐसी सजाएं लदे हमारे पाकिस्तान के अंदर भी है, जिसको कहते हैं ताजीराते पाकिस्तान, उसका नाम उससे है। हमारे इस मुल्क के कानून के अंदर भी वो मौजूद है। तो इसलिए फरमाया कि यहां शफकत के माने के हैं, हिफाजत करने के हैं। लहदा हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला ने, हजरत अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह तआला ने इसका जो माना किया वो ताजीम और तकरीम के है, कि नबी सल्लल्लाहु अलैहि वसल्लम की ताजीम करो और उनकी तकरीम करो। इसी से आप अंदाजा लगाइए नामूस रिसालत, कि नामूस रिसालत का मसला कि ये अल्लाह ताला ने फरमाया कि उनकी ताजीम करो। अब रही बात कि नामूस रिसालत पर और तौहीन रिसालत पर, लाइए बात याद रखिएगा, जब तौहीन रिसालत बोला जाता है तो इस रिसालत से मुराद सिर्फ हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम नहीं है, बल्कि इसमें ईसा अलैहि सलाम भी हैं, मूसा अलैहि सलाम और तमाम अंबिया और तमाम रसूल हैं। लिहाजा ये जो हमारे यहां कानून है 295C 295C, جس کے تحت میں اس ملونہ آسیہ پر مقدمہ ہوا، کہ جس کی یہ ہے کہ توہین رسالت کرنے والے کے لیے سزائے موت ہے۔ یہ سزائے موت کسی کے باپ دادا کے نے نہیں لکھی ہے، یہ ہمارے پاکستان کا قانون بنانے والے نے کی ہے، یہ خود میرے پیارے دوستو شریعت کا مسئلہ ہے۔ لہذا ایک واقعہ یوں آیا، جس کی پہلا ایک واقعہ کعب بن اشرف کا بھی ہے، وہ یہودی جو گستاخی کرتا تھا، نبی صلی اللہ علیہ وسلم خود اس کی اذیت سے فرمایا کون ہے جو اس کو جہنم رسید کرے۔ ایک اور واقعہ آتا ہے کہ ایک مرتبہ صبح کا وقت تھا، صحابہ تشریف فرما نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر، نبی اور مقدمہ تھا ایک باندی کے قتل کا، کہ وہ باندی قتل ہو گئی اور اس کا قتل کرنے والا نہیں مل رہا۔ صحابہ بیٹھے ہوئے، تو آپ صلی اللہ علیہ وسلم نے پھر آخر فرمایا کہ اس شخص کو میری محبت کی قسم کہ جس نے، اگر وہ یہاں موجود ہو، اس نے یہ کام کیا ہو تو وہ کھڑا ہو جائے۔ ایک صحابی تھے، نابینا تھے، وہ نابینا صحابی کھڑے ہو گئے، حالت یہ تھی ان کی کہ ان کا پورا جسم لرزا تھا اور ان کے ہاتھ کانپ رہے تھے۔ انہوں نے عرض کیا نبی صلی اللہ علیہ وسلم سے کہ یہ کام میں نے کیا ہے، تو آپ صلی اللہ علیہ وسلم نے دریا فرمایا اس کی وجہ کیا ہے؟ انہوں نے کہا کہ یہ جو عورت تھی یہ میری ام ولد تھی۔ ام ولد کی اصطلاح بولتے ہیں بچوں کی ماں، کہتے نا ہمارے اردو میں بھی بولتے نا، یہ میرے بچوں کی ماں ہے۔ تو ان صحابی نے عرض کیا کہ یہ میری ام ولد میرے دو بیٹوں کی ماں ہے، لیکن اس کی عادت کہ آپ صلی اللہ علیہ وسلم کی شان میں یہ گستاخی اور توہین کرتی تھی، کہا میں اس کو سمجھاتا تھا لیکن بار بار یہ کام کرتی تھی، رات اس نے پھر یہی حرکت کی تو مجھ سے برداشت نہ ہوا، میں نے چھری اس کے پیٹ پر رکھ کر اپنا پورا جسم، اپنا پورا زور اس پر ڈال دیا، جس سے وہ مر گئی، جہنم رسید ہو گئی۔ آپ صلی اللہ علیہ وسلم نے کیا کیا؟ آپ صلی اللہ علیہ وسلم نے خاموشی اختیار کی، اور علماء فرماتے وہ خاموشی تھی کہ یعنی گویا کہ کوئی قصاص نہیں ہے۔ تو یاد رکھیے گا، یہ جو توہین رسالت کا معاملہ ہے، یہ سزائے موت کا معاملہ ہے، ایسا شخص واجب القتل ہے۔ اب سوال یہ پیدا ہوتا ہے کہ ہمارے ہاں ہم نے دیکھا کہ جب بھی توہین رسالت کا معاملہ ہوا، کوئی مسلمان وہ تھانے کچہری نہیں جاتا، شکایت نہیں کرتا، عام طور پہ یہ بات کہتے ہیں، شکایت نہیں کرتا، تھانے کچہری نہیں جاتا، بلکہ وہ کہتے ہیں ما فوق العدالت، آؤٹ آف کورٹ وہ یہ فیصلہ کر لیتا ہے اور اس کو جہنم رسید کر دیتا ہے۔ اب تھوڑا سا آئیے آپ حضرات، میں اخبار پڑھنے کا میرا معمول نہیں ہے، میں اس سے دور ہی رہتا ہوں، اس لیے آپ حضرات مجھ سے زیادہ یہ باتیں جانتے ہوں گے کہ یہ جب اس گاؤں ننکانہ کے قریب جو گاؤں میں اس آسیہ بی بی کا جو معاملہ ہوا، اس پر سپریم کورٹ نے کہ یہ نقطہ اٹھایا کہ ایف آئی آر چونکہ دیر سے درج ہوئی، دیر سے درج ہونے کی وجہ سے اس میں کچھ شبہ ہے، اور شبہات میں سے ایک شبہ یہ ڈالا۔ آپ حضرات ہمارے ملک کا جانتے ہیں، توہین رسالت تو کیا، اگر آپ کا لائسنس کھو جائے ایف آئی آر آسانی سے کٹ جاتی ہے، کیوں جناب؟ وہ ایف آئی آر بھی آسانی سے نہیں کٹتی۔ اب رہی بات کہ یہ آسیہ بی بی کا معاملہ تھا، اب اس معاملے پر کوئی جھگڑا نہیں ہوا، किसी ने उस औरत को कुछ नहीं कहा, यहां तक कि जो औरतें उसके साथ थी उन्होंने भी उसको कुछ नहीं कहा। वो सीधा मौलवी साहब के पास ले गए, उन्होंने वो थाने लेकर गए, कई यहां तक के एसएसपी तक मामलात गए, और वो जो एफआईआर की जो ताखीर थी वो इन तमाम मामलात की वजह से थी। वो इस वजह से नहीं थी कि इन्होंने मुकदमा सोच समझकर प्लानिंग की कि अब ये मामला हुआ है, अब अमेरिका यहूदियों को और अमेरिका और यूरोप को सबक सिखाना है कैसे करें, ऐसा नहीं हुआ। बल्कि हर काम हुआ, थाने कचहरी के चक्कर भी लगना शुरू हो गए, एसएसपी के दफ्तर के, लेकिन वही बात जो हमारे मुल्क की पुलिस का तरीका है कि वो एफआईआर जल्दी नहीं काटती है, और वही इसमें भी हुआ। लादा वो हुआ, वो औरत साथ कचहरी लगी, उनके गांव के जिरगे में भी लगी, उस औरत ने वहां भी इकरार किया, यहां तक के फिर मामला सेशन कोर्ट तक और हाई कोर्ट तक आए, वहां पर भी उसने इकरार किया। उसके शौहर तक को कहा गया, उसके शौहर तक को कहा गया कि तुम इंजील पर अपनी किताब पर हाथ रख के कसम खाकर यह कह दो कि तुम्हारी और बीवी बेगुनाह है, उसने भी इंकार कर दिया। ऐसे ही हालात है ना जनाब। तो मेरे प्यारे दोस्तों, जब हालात अपने सब कुछ खुद बनाए हुए हैं तो इसमें इस तौहीन अदालत के कानून का क्या कसूर है? कसूर तो उसको, अब एक तरफ आप देखिए, दूसरी बात ये देखिए कि एक तरफ इसके केस को तूल देते चले गए, ताखीर करते चले गए, दूसरी तरफ आपको किस बात की जलती थी कि आपने मुमताज कादरी को फांसी देने में जल्दी की? क्या चीज है उसके, वो अवामिल क्या है, वो अनासिर क्या है कि कौम को आपने पहले वो जख्म लगाया और वो कौम उस जख्म को भूल गई थी, खत्म नहीं हुआ था वो जख्म, लेकिन उन्होंने चलो एक मामूल के मुताबिक वो कर दिया, लेकिन इस हरकत की वजह से वो जख्म फिर ताजा हो गया। कि आपको क्या जल्दी थी कि आप उसको फांसी देने में जल्दी करें, और इसको जबकि इसका जुर्म साबित है, गवाहों में कोई इख्तिलाफ नहीं है, और फिर दूसरा जल्दबाजी, इतनी अदालत आलिया जिसको कहते हैं, और इतना मोतबर इदारा जो कि एक अपनी अजमत रखता है, एक शान रखता है मुल्क की हैसियत से, एक पेशी के अंदर आपने सारा मामला यूं करके निपटा दिया, और वो भी मामला इंतहाई हसास और नाजुक। अब आप फैसला देते हुए अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु पढ़े तो क्या ये फैसला आपका दुरुस्त हो जाएगा? और फिर अकलियत पर बात आई थी ना, फैसले के आखिर में उन्होंने एक हदीस शरीफ नकल की है, अंग्रेजी में कोट की है, उर्दू में नकल किया, और वो हदीस शरीफ है कि जिसका किसी जिम्मी या मुआहिद, अकलियत जिसका तर्जुमा है, उस पर कोई जुल्म किया, उसकी रिजा और खुशी के बगैर उसका माल लिया, तो कयामत के दिन मैं उसकी तरफ से वकील हूंगा। गोया के इस हदीस शरीफ को नकल करके ये तासुर दिया जा रहा है कि ये अकलियत पर या जिम्मिया पर जुल्म है, उस मुआहिदा पर जुल्म है, ये तासुर पेश किया जा रहा है। मैंने अर्ज किया था कि इसका जवाब मैं आपको दूंगा। याद रखिएगा एक मसला, अगर कोई मुसलमान नबी सल्लल्लाहु अलैहि वसल्लम की या किसी नबी की तौहीन करे, इसलिए अर्ज किया था तौहीन रिसालत, ये सिर्फ नबी सल्लम का मामला नहीं, तमाम अंबिया अलैहिस्सलाम का मामला है कि अगर तौहीन रिसालत किसी की भी करे तो ऐसे मुसलमान को मुर्तद कहा जाता है। ऐसे मुसलमान को क्या कहते हैं? मुर्तद। और मुर्तद जो है वो वाजिबुल कत्ल होता है। और ये भी मसला याद रखिए, क्योंकि लोगों को मसले का इल्म नहीं होता, अगर कोई काफिर, कोई जिम्मी, कोई गैर मुस्लिम, कोई अकलियत वाला अगर तौहीन रिसालत करेगा तो वो भी मुर्तद के हुक्म में होगा। इसलिए आप अकलियत को ये नहीं कह सकते कि जी ये माइनॉरिटी वाला है या ये अकलियत वाला है, अगर उसने ये काम किया तो वो मुर्तद के हुक्म में है, और ऐसा मर्द या ऐसी औरत मलऊना और मलऊन कहलाकर वाजिबुल कत्ल है, उसको हमारी कोई अदालत छोड़ नहीं सकती। मेरे दोस्तों, इसलिए कह देना ये काफी नहीं है। अब इस मसले का हल करें। मुल्ला तो बहुत सोच समझकर ठंडे तरीके से बात करता है, समझाता है। उसकी वजह यह है कि मीडिया पर जो गलत चीजें फैलती है ना, जैसे कई चीजें अकलियत वाली फैली, सुप्रीम कोर्ट का फैसला दुरुस्त है, हमारे वजीर साहब ने भी सीना ठोक कर कौम को ललकार दिया, तो इस तरह के नादानी के काम नहीं करने चाहिए। ये नादानी है, किसी मुल्क के सरबराह को इस तरह की अल्फाज और गुफ्तगू नहीं करनी चाहिए। और फिर जिसने अजम ये किया हो, कितना अच्छा इरादा किया कि मैं इस पाकिस्तान को फलाही रियासत बनाऊंगा, कितना अच्छा इरादा है, तो इतने अच्छे इरादे करने वाले को अपनी जबान शुस्ता रखनी चाहिए, वरना आप जैसे लोगों के लिए जब आप ऐसी जबान इस्तेमाल करेंगे ना, तो उसके लिए रिजवी साहब बैठे हैं, फिर वो आपसे सही गुफ्तगू कर रहे हैं, इसका मतलब है। सच्ची बात है, मैं तो नहीं बोल सकता ऐसी बात, बोल तो नहीं सकता, लेकिन मैं उसका इंकार भी नहीं कर रहा। ऐसे लोगों के लिए ऐसे लोग भी अल्लाह ने पैदा किए, इसलिए आप अपनी जबान शुस्ता करें, अगला भी शुस्ता जबान में बात करेगा। और अगर आप ऐसे करेंगे, गलत इस्तेमाल करेंगे, तो हम तो कुछ नहीं बोलेंगे, लेकिन ऐसे लोग मौजूद होंगे जो आपको फिर छोड़ेंगे नहीं। वह मुझे बताइए, 50 साल के बाद एक दिन वो किसी राह चलती लड़की को छेड़ दे, आंख मार दी उसको, या फ्लाइंग किस कर दी, या कोई और हरकत कर दी उसने, 50 साल के बाद लड़की क्या किसी मासी को छेड़ दिया, चलो जी, और ये लोगों को छेड़ने का बड़ा शौक होता है ना ये काम भी, इसलिए अक्सर ऐसे सवालात आते रहते हैं। एक साहब ने तो मुझसे यहां तक पूछा, पता है अजीब बात, इसी मस्जिद में पूछते हैं, हजरत ये मासी लौंडी होती है, ये आप सोचिए। मैंने कहा शर्म करो, शर्म, सबसे पहला तो काम ये करो उससे नजर बचाओ, पर्दा करो उससे, ये तुम्हारा जहन कहां तक गया, दिमाग में, या आप देखें लोगों के दिमागों में कैसी कैसी चीजें बसी हुई होती हैं। उसने एक मासी को छेड़ दिया, आप मुझे आप बताइए, सच सच बताया, उस शख्स को क्या बोलेंगे, 50 साल का नमाजी, हज उमरा, तबलीग, दीन के काम, पैसा खर्च के नाला, किसी की मां बहन को निगाह उठाकर ना देखने वाला, आप उसको क्या बोलेंगे, छोड़ेंगे आप उसको, कह रही ये शैतान निकला अंदर से 50 साल के। फिर वही कहेंगे कि इतनी जमीन रुए जमीन पर सजदा किया, ये किया, लेकिन आखिर में सजदे का इंकार करके शैतान ही बना तू। तो आप मुझे बताएं, उसकी जिंदगी भर की मेहनत रायगा जाएगी कि नहीं? तो चीफ जस्टिस साहब, आप कौम को क्या तासुर देना चाहते हैं कि आपने जो इसने काबिले तहसीन काम किए, इस पर दो बातें हैं। एक बात तो यह है कि वो सब काम करके आपने वही काम किया जो मासी को छेड़ने वाला किया जाता है, क्या आपने अपने सारे काम पर पानी फेर दिया, झाड़ू फेर दिया? या दूसरे एक इसके माने यूं भी बनते हैं कि आपने इस फैसले की खातिर से वो सारी मेहनत की, क्योंकि यहूदो नसारा जो ना इस पर मेहनत करते हैं। आपको एक बात बताऊं, उलमा भी तशरीफ फरमा है, हमारी एक कामूस की किताब है, लुगत की किताब है, उसका नाम है मुंजिद, लुगत की किताब, किसकी लिखी हुई है, ईसाई की लिखी हुई है। अजीब बात देखिए, आज से 800-900 साल पहले की किताब लिखी हुई है एक ईसाई ने, किसमें, अरबी जबान में, और वो अरबी जबान समझे यूं, आप यूं समझे, आपकी आसानी के लिए मैं कह रहा हूं कि यूं समझे कि कुरान पाक का तर्जुमा समझाने के लिए उसने वो किताब लिखी, आसान नहीं, मैं अभी एक वजाहत के लिए समझाने के लिए बात कह रहा हूं। आप सोचिए कि एक ईसाई जो अकीदतन ईसाई, मजहबन ईसाई, और कुरान करीम की खिदमत कर रहा, इतनी शानदार किताब, کہ علماء مسلمان عشش کر اٹھے اور آج تک اس کو جو ہے وہ اس سے استفادہ آج تک کیا جاتا ہے اس عیسائی کی لکھی ہوئی کتاب پر. اس عیسائی نے اتنی محنت کی ہوگی کوئی فائدہ نہیں اٹھایا ہوگا اس نے. اس نے فائدہ اٹھایا اور اس نے پتا ہے فائدہ کہاں اٹھایا؟ پوری کتاب میں کئی انگلی رکھنے کی گنجائش نہیں رکھی اس نے. اس نے جو فائدہ اٹھایا وہ عیسیٰ علیہ السلام کے عقیدے پر فائدہ اٹھایا. ہمارا عقیدہ ہے عیسیٰ علیہ السلام کو اٹھایا گیا رفع, اور ان کا عقیدہ ہے پھانسی کا, صلیب کا. اسی ایک لفظ پر اس نے چھلانگ ماری. اب جو آدمی شروع سے دیکھتا رہا ہو کہ یار یہ تو بالکل صحیح ہے, سب صحیح ہے, تو وہ آئندہ کوئی ایک عام مولوی بھی اٹھائے گا کہے گا منجد کی کتاب ہے سب اس سے ملاؤ, ہاں یہ تو قرآن پاک, ہاں یہی ترجمہ ہے اس کا, اور یہی پر اس کے عقیدے کا مسئلہ آئے گا اور وہ شخص اہل سنت والجماعت کے عقیدے سے باہر چلا جائے گا. اتنی محنت کی. تو اس کا مطلب یہ ہوا کہ وہ جو اس نے وہاں سے شروع سے محنت کی صرف اس ایک عقیدے کے گمراہ کرنے کے لیے, تو جناب چیف جسٹس صاحب معلوم یہ ہوتا ہے کہ آپ نے شروع سے جو عدل کا, انصاف کا اور خیرخواہی کا ڈھنڈورا جو پیٹا وہ اسی لیے تھا کہ تاکہ لوگ آپ کے عدل کے, انصاف کے قائل ہو جائیں, پھر اس کے بعد آپ اس ملعونہ کو بریت کا سرٹیفکیٹ جاری کریں. اس طرح سے آپ نے سوچا نہیں کہ مسلمانوں کے جذبات سے آپ نے کس طرح کھیلا؟ لہذا یہ جو مسلمانوں کے یہ جو جذبات اس طرح نظر آ رہے ہیں, واللہ آپ مجھے بتائیے کوئی ایک عالم دین نے, کسی ایک اللہ والے نے, چاہے وہ مدارس میں ہو چاہے خانقاہ میں ہو, اس طرز کی حمایت کی ہو. ایک عالم بتائیے, ایک عالم کہ جس نے اس طرز کی حمایت کی ہو. لیکن اس عوام کو اس طرز اختیار کرنے پر مجبور کرنے والے یہ ہمارے حکمران, یہ ہمارے عدالت عالیہ کے بڑے صاحب اقتدار مقتدر حضرات ہیں. اور اس میں بھی کون سی بری بات ہے, خصوصاً ہمارے وزیر اعظم اور ان کی پارٹی کے لیے تو کوئی بری بات نہیں ہے نا, کیونکہ ان کے سینے پر اور ان کے ماتھے پر تو 90 دن کا وہ اسلام آباد کا دھرنا کا تاج تو سجا ہوا ہے اور تمغہ تو لگا ہوا ہے. لذا اس میں کون سی بری بات ہے, جو کام آپ نے کیا گویا یوں کہنا چاہیے کہ آپ کو اس کا انعام مل رہا ہے, وہی کام آپ کے زیر سایہ اور آپ کے زیر حکومت ہو رہا ہے, تو اس میں اتنا چراغ پا ہونے کی کیا ضرورت ہے اور دفعہ 144 لگانے کی کیا ضرورت ہے؟ آپ کیوں اتنے سیخ پا ہو رہے ہیں؟ وہی کام ہے کیا آپ کو؟ آپ نے حکومت ملنے کے بعد اسلام آباد کے اس ڈی چوک کے قریب والے دکانداروں کو, جو کہ آپ کے دھرنے سے پہلے وہاں پر دکانداری کیا کرتے تھے, اپنے بچوں کا پیٹ پالتے تھے, کم سے کم حکومت ملنے کے بعد آپ نے ان کو پوچھا کہ ہماری وجہ سے جو آپ کا کاروبار تباہ ہو گیا, آپ کے خاندان تباہ ہو گئے, کیا ان کے زخموں پر آپ نے مرہم رکھا؟ اب رہی بات یہ جو معاملہ ہے, اگر آپ نے یہ معاملے کو درست کرنا اب بھی آپ کے اختیار میں ہے, ہمارے علماء نے کیا شرائط پیش کی ہے؟ ایک کام تو یہ کیجئے کہ اس ملعونہ کا نام ای سی ایل میں ڈال دیں, ایگزٹ کنٹرول لسٹ کے اندر نام ڈالیں کہ وہ ملک سے باہر نہ جا سکے. اور دوسرا کام یہ کیجئے کہ آپ خود اس پر نظر ثانی کیجئے, جبکہ آپ کے اپنے اسی ہائی کورٹ کا وکیل جس نے فیصلہ لکھ کر اس کی سزائے موت کو برقرار رکھا تھا, آپ سب حضرات کے علم میں ہے نا کہ اس نے اپنا کورٹ جلا دیا, احتجاج کیا کہ یہ کیا اس نے حرکت کی ہے. اس کا مطلب آپ ہی کے پیشے کے لوگ جو آپ کی طرح قانون دان ہیں, جو آپ ہی کے قانون کو سمجھتے ہیں, قوانین کو سمجھتے ہیں, وہ خود مان رہے کہ آپ نے انصاف نہیں کیا, آپ نے ظلم کیا. اب آپ اس کی اصلاح کیجئے, نظر ثانی کہہ دیجئے مجھ سے غلطی ہو گئی, میرے گھر میں پانی نہیں آ رہا تھا, صبح میں ٹوتھ برش نہ کر سکا, یا میری بیوی سے رات کو لڑائی ہوئی تھی, اس کی وجہ سے میرے پر دماغ پر کچھ اثر تھا اس لیے مجھ سے فیصلہ صحیح نہیں ہو سکا. آپ اقرار کر لیجئے क्या मैं दोबारा फैसला को दुरुस्त करता हूं, या एक काम और कीजिए, खत्मे नबूवत के उलमा को एक कमेटी बनाइए। ये तजवीज इस फकीर की है कि आप एक कमेटी बनाइए जिसमें खत्मे नबूवत के उलमा को रखिए। और याद रखिएगा, खत्मे नबूवत का मतलब यह नहीं है कि देवबंदी, नहीं, उसमें हर मसलक के लोग हैं, हर मसलक के लोग हैं। उसमें से अफराद को चुनिए, आप अपने अपोजिशन के अफराद को चुनिए, मुल्क के वकला और दानिश्वर में से कुछ हजरात को लेकर एक कमेटी बना दीजिए, जो कमेटी इसका एहतसाब करे कि आया आपने फैसला दुरुस्त किया कि नहीं किया। मुसलमानों के आप ये बात पेश कीजिए, ये बात पेश करने के बाद कि क्या हम ये कमेटी बनाते हैं और दयानतदारी के साथ, पहले कमेटियों की तरह नहीं, दयानतदारी के साथ हम ये मामला करते हैं। इन हजरात को कह दीजिए अगर ये धरना ना खत्म करे तो मैं तो समझता हूं कि फिर कोई जवाब नहीं रह जाएगा कि ये अपने इस धरने को और मुल्क को जाम करने के फैसले को बरकरार रखे। आपने जज्बात से खेला, आप इनके जज्बात को दुरुस्त कर दीजिए, ये दुरुस्त सिंध में चले जाएंगे। अब रही बात, अब यहां पर शोशा छोड़ते हैं मईशत का, जी मईशत तबाह, फला तबाह, ये तबाह, आपको भी नहीं ख्याल आया तो इसमें आप क्यों घबराते हैं? और फिर आप तसव्वुर करें जब मुसलमान से उसकी हकीकत निकल जाएगी, उसका सब ईमान चला गया, फिर उसके बाद क्या बचा? वो ये माल लेकर आप हम समझते हैं, मैं और आप समझते हैं इस माल से हमें सुकून और इस माल से हमें सब कुछ मिल जाएगा। तो मेरे दोस्तों, ये हमारी खाम ख्याली है। लिहाजा ये मसला दुरुस्त हो सकता है, मुमकिन है, हमारे इख्तदार के हजरात वो चाहें बजाय अपने रवैये को नरम करें और रवैये को नरम करके तरीके से बात करें तो ये मसला जो है वो अगर ये इस मसला ये हल किया जा सकता है। बहरहाल तो आगे क्या फरमाया, तो नबी सल्लल्लाहु अलैहि वसल्लम के यहां चार चीजों का जिक्र किया कि एक तो अमर बिल मारूफ नहीं अनिल मुनकर, दूसरी बात का जिक्र किया कि हलाल और के हलाल चीजों को, पाकीजा चीजों को आपके लिए हलाल किया, और जो नापाकी नापाक चीजें थी, गंदी चीजें थी, उनको आपके लिए हराम किया, जो पहली शरीयतों में भी थी अब भी वो हराम है। और इसमें आपके जो जुल्म यानी ऐसे कवानीन और ऐसे अहकाम जो उम्मत पर शाक थे, मशक्कत में डालने वाले थे, अल्लाह ताला ने उस पर रहम फरमाया और ऐसे अहकाम को अल्लाह ताला ने उठा लिया और हमारे लिए आसानी पैदा कर दी। इसलिए नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अद्दीन युसरन। अब देखिए एक दाढ़ी की बात है, अब एक दाढ़ी की बात है कि दाढ़ी रखना मेरे शेख फरमाते कितना आसान काम, कि दाढ़ी रखो, किसी मुल्ला से खिंचवाने की जरूरत नहीं है, और रोशन ख्याल बनने के लिए रोजाना आपको खुरचना पड़ेगा, मेहनत है मेहनत, रोज की मेहनत से बच गए, रोज की मेहनत से बच गए और दाढ़ी जैसी नबी सल्लल्लाहु अलैहि वसल्लम की मुबारक सुन्नत आपके चेहरे के ऊपर आ गई। तो बहरहाल बात हो रही थी कि जो ईमान लेकर आए तो अल्लाह ताला ने वो नबी का इज्जत करें और उनकी मदद करें, मदद जैसे ये तरीका कार है कि मदद करना कि नबी सल्लल्लाहु अलैहि वसल्लम की तौहीन के मामले में डर जाना, और ताबे वत्तबा नूर अल्लज़ी उनज़िला माहू, और वो नूर जो आप पर नादिल हुआ, इससे मुराद कुरान करीम है कि वो कुरान करीम पर कि उन्होंने इत्तबा की, कुरान करीम के अहकाम को अहकाम समझा, और कुरान करीम की जो तशरीह है सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम उस पर अमल किया। इसलिए याद रखिएगा, अगर सुन्नत को कुरान करीम से अलग समझा तो ये बहुत बड़ी गलत फहमी है। कुरान करीम की तशरीह और वजाहत ये नबी सल्लल्लाहु अलैहि वसल्लम ने सुन्नत के जरिए से हमको समझाई है। ऐसे ही लोगों को फरमाया उलाइका हुमुल मुफ्लिहून, ये लोग, ये तौहीन रिसालत के लिए अपनी जान लगाने वाले, अपना माल ईमान आबरू लगाने वाले, यही वो लोग हैं जो फलाह याफ्ता हैं। अल्लाह ताला जो बातें अच्छी कही हैं अल्लाह ताला उस पर अमल की तौफीक दे, और मेरी जबान से अगर कोई गलत बात निकली है वो मेरे नफ्स की तरफ से अल्लाह अपने करम से उसको मुआफ फरमा दे। फकत वल्लाहु आलम बिस्सवाब। और उम्मत मुस्लिमा के खुसूसन हमारे पाकिस्तान के इस जो मसला अहम है उस मसले को अल्लाह ताला अपने करम से हल फरमा दे। अब निकाह वाले हजरात तशरीफ लें, आगे आ जाए, थोड़ी सी जगह बना दें, आ जाओ भाई, जो वकील हजरात है वकील सलाम दुल्हा मियां को भी आगे भेजो, और जुनेद रहमान, क्या है जुनेद मियां, आओ, माशाल्लाह, अरे ये तो अब्दुल रहमान भाई का, अच्छा, ओ माशाल्लाह, वाह वाह माशाल्लाह। और हनीफ भाई, मोहम्मद हनीफ भाई कहाँ गए? हाँ बस माशाल्लाह, आपने इजाजत ले ली है ना, माशाल्लाह। वल मोहम्मद अयूब और शरीफ भाई और सईद भाई किधर है? हाँ माशाल्लाह, बस माशाल्लाह, हक में 25,000 रुपए नकद, माशाल्लाह मुअज्जल। देखिए ये निकाह जो है मस्जिद में होना ये सुन्नत तरीका है, जुम्मे के दिन निकाह ये मुस्तहब है, जुम्मे के दिन करें। और उसका तरीका ये है कि जुम्मा का शुरू होता है मगरिब से, उस मगरिब बाद भी कर सकता है, जुम्मे का वक्त भी है माशाल्लाह, एक आवाम मौजूद होती है, और है शोहरत करना, ऐलान करना, ये निकाह के लिए फरमाया कि भाई तुम ऐलान करो और उसको ज्यादा से ज्यादा फैलाओ। और फिर ये माशाल्लाह उससे ये होता है कि जुम्मे का मुबारक मौका होता है असर के बाद, हमारे बुजुर्गों ने असर के बाद का नज़म रखा। मजे की बात है, मैंने अर्ज किया था ना गुज़िश्ता जुम्मे मेरी बेटी का निकाह था, वो अल्हम्दुलिल्लाह असर के बाद का नज़म था, आज मेरी दूसरी बेटी, क्योंकि शफीक भाई जो जिस बच्ची का निकाह है, इनके वालिद साहब हमारे बहुत ही प्यारे दोस्त, बहुत ही अच्छे थे, ऐसा ताल्लुक बस क्या बताए। तो जुम्मा वो यहीं पढ़ते थे, वो जुमा भी यहीं पढ़ते थे, बस अल्लाह ताला की तरफ से बुलावा है कि वो अपने अपने घर को सधार गए, तो उन्हीं की साहबजादी का निकाह है। हालांकि मेरा आज सफर था, तो इन हजरात ने मुझे बताया कि भाई वो जुमे को अगले जुमे निकाह है। मैंने कहा भाई सफर को हम बाद में करेंगे, पहले अपनी बच्ची के निकाह में शिरकत हो जाए। बहरहाल अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनु व नस्तगफिरु व नुमिनु बिही व नतवक्कलु अलैहि व नऊजु बिललाहि मिन शुरूरि अनफुसिना व मिन सय्यिआति आमालिना मन यहदिल्लाहु फला मुदिल्लह व मन युदलिल फला हादियलह व नशहदु अन ला इलाहा इल्लल्लाह वहदहु ला शरीकलह व नशहदु अन्न सय्यिदना व मौलाना मुहम्मदन अब्दुहु व रसूलुहु। اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحابه أزواجه وذرياته وبارك وسلم. أما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. وقال تعالى يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا. وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. وقال رسول الله صلى الله تعالى عليه وسلم النكاح من سنتي وفي رواية فمن رغب عن سنتي فليس مني. وقال رسول الله صلى الله تعالى عليه وسلم إن أعظم النكاح بركة أيسر مؤونة. صدق الله وصدق رسوله النبي الكريم. اچھا جناب لڑکے کا نام ہے جنید رحمان ولد عبد الرحمن اور بچی کا نام ہے دلہن کا نام عطیہ شفیق بنت محمد شفیق ایوب مرحوم اور بچی کے جو وکیل ہے محمد حنیف ایوب ولد محمد ایوب اور ان کے گواہ ہیں محمد شریف ولد محمد ایوب اور محمد سعید ولد محمد ایوب اور اس کا حق مہر ہے 25,000 روپے نقد یعنی معجل بھی اس کو کہتے ہیں. جناب جنید رحمان صاحب میں نے آپ کا نکاح عطیہ شفیق بوکالت محمد حنیف ایوب ول محمد ایوب اور بشہادت محمد شریف اور محمد سعید ول محمد ایوب حق مہر 25,000 روپے میں نے آپ کا نکاح کیا، آپ نے قبول کیا؟
جی قبول ہے. جی قبول ہے.
بولو قبول کیا.
جی قبول کیا.
گردن نہیں لاؤ گے؟ بارک اللہ لک و بارک اللہ علیک و جمع بینکما فی الخیر. اللہم صلی علی سیدنا و مولانا محمد و علی سیدنا و مولانا محمد و اصحابی و بارک و سلم. ربنا آتنا فی الدنیا حسنہ و فی الاخرت حسنہ و قنا عذاب النار. یا اللہ آپ کی رحمت سے درخواست ہے کہ ہمارے چھوٹے بڑے تمام گناہوں کو معاف فرما، اپنے خاص الفضل و مہربانی کا معاملہ فرما دیجئے. اللہ اپنے کرم سے ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما دیجئے. اور یا اللہ تعالیٰ آپ کی رحمت سے درخواست ہے کہ یا اللہ تعالیٰ آج یا اللہ پاکستان کے عوام اور مسلمان جس امتحان میں اور ابتلا میں ہیں، آپ کی رحمت سے درخواست ہے کہ یا اللہ تعالیٰ اس امتحان اور ابتلا سے ہمیں آسانی کے ساتھ یا اللہ تعالیٰ فائز اور کامران فرما دیجئے، اور اس کو ہماری فلاح کا ذریعہ بنا دیجئے. اور یا اللہ تعالیٰ یہ ظالمانہ اور یا اللہ غیر دانش مندانہ جو فیصلہ یا اللہ جلد بازی میں ہے وہ جلد پسندی میں ہوا، اس فیصلے کے یا اللہ تعالیٰ اس فیصلے کے جو شر ہیں اور اس فیصلے کے جو نتائج ہیں اس سے ہم سے اللہ پاکستان کو محفوظ فرما دیجئے، اور یا اللہ تعالیٰ جو اللہ تعالیٰ جو حق ہے اس کو جاری فرما دیجئے، اور یا اللہ آپ کی رحمت سے درخواست ہے کہ نبی صلی اللہ علیہ وسلم کی عصمت اور آپ کی جو ہے ناموس کی خاطر سے ہمیں اپنی جان مال اور آبرو کو فدا کرنے کی توفیق عطا فرما دیجئے، اور یا اللہ اپنے کرم کے صدقے میں ہمارے حکمرانوں کو اور یا اللہ ہماری عدالت والوں کو یا اللہ تعالیٰ اور ہم سب کو بھی ہماری عقلوں میں نور عطا فرما، ہماری فہم میں نور عطا فرما، ہمارے دلوں میں نور عطا فرما، اور یا اللہ تعالیٰ اپنے کرم سے اچھے فیصلے کرنے کی توفیق عطا فرما دیجئے، اور یا اللہ تعالیٰ اور یا اللہ ان کو توفیق دے کہ جلد اچھا فیصلہ کریں اور اپنے اس عمل سے توبہ کریں اور اپنی اس حرکت پر نادم اور شرمسار ان کو فرما، اور یا اللہ تعالیٰ اس کو اتحاد کا ذریعہ بنا، اتفاق کا ذریعہ بنا دیجئے، یا اللہ اپنے کرم کے صدقے میں یا اللہ تعالیٰ جو حق ہے اس کو واضح فرما دیجئے، اور یہود و ہنود و نصارہ اور قادیانی اور رافضیوں کی سازشوں سے یا اللہ ہمارے ملک کو محفوظ فرما دیجئے، اور یا اللہ مسلمانوں کو محفوظ فرما، اور یا اللہ تعالیٰ ہمارے آئین کی حفاظت فرما، یا اللہ چونکہ اور آئین کی وہ دفعات جو کہ دین کی حفاظت کی خاطر سے ہیں اللہ اپنے کرم سے ان کی حفاظت فرما دیجئے، اور یا اللہ ہماری معیشت کو استحکام عطا فرما دیجئے، یا اللہ تعالیٰ سود کی لعنت سے ہمارے ملک کو اور اجتماعی طور پر اور انفرادی طور پر یا اللہ ہمیں حفاظت نصیب فرما دیجئے، اور یا اللہ 100% شریعت و سنت پر عمل کی توفیق عطا فرما دیجئے، اور ہمیں فلاح یافتہ لوگوں میں شامل فرما دیجئے، اور آپ کی رحمت سے درخواست ہے ہمارے کاموں کو آسان فرما، ہماری ضروریات کو پورا فرما، ہم سب کو رزق حلال عافیت فراوانی آسانی کے ساتھ عطا فرما، اور یا اللہ تعالیٰ یہ نکاح جو مسجد میں سنت کے مطابق ہوا آپ کی رحمت سے درخواست ہے کہ اللہ تعالیٰ اس نکاح کو قبول فرما، اور جانبین کے لیے اور پورے خاندان کے لیے، کیونکہ خاندان ایک ہی ہے، دونوں خاندان اور پورے خاندان تمام بھائی اور تمام رشتہ داروں کے لیے اللہ خیر و برکت کا ذریعہ بنا، اور یا اللہ تعالیٰ نیک و صالح اولاد کا ذریعہ بنا دیجئے، اور یا اللہ تعالیٰ دلوں کو جوڑ دیجئے، اور اپنے کرم سے یا اللہ تعالیٰ اتفاق اور اتحاد پیدا فرما دیجئے، اور یا اللہ تعالیٰ نا اتفاقی کی باتوں سے، نفسانیت سے، شیطانیت سے ہم سب کو ہماری قوم کو محفوظ فرما دیجئے، اور یا اللہ اپنے کرم کے صدقے میں ہماری جان مال آبرو کی حفاظت فرما دیجئے، اور یا اللہ اپنے کرم کے صدقے میں یا اللہ تعالیٰ یا اللہ ہمارے ملک کی، ہمارے دینی اداروں کی اور دین کے خادموں کی اپنے کرم سے حفاظت فرما دیجئے، یہود و نصارے کی سازش یا اللہ ہمارے ملک کو، ہمارے قوم کو، ہمارے حکمرانوں کو محفوظ فرما دیجئے، اور یا اللہ ہمارے پاکستان کے نظریے لا الہ الا اللہ کی بھی حفاظت فرما، اور پاکستان کی سرحدات کی بھی اپنے کرم سے حفاظت فرما دیجئے، ربنا تقبل منا انک انت السمیع العلیم، وصلی اللہ تعالی علی خیر خلق محمد والی وصحاب اجمعین برحمتک یا ارحم الراحمین. اذان ہوگی، اذان